यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। जाजरकोट पहिरोमा परि तीनजनाको मृत्यु, दुईजना अझै बेपत्ता, उद्धार तथा खोजी कार्य जारी। वर्षाले देशका विभिन्न राजमार्ग अवरूद्ध, यात्रामा सतर्कता अप्नाउन प्रशासनको आग्रह। मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको परराष्ट्र मन्त्रीको भनाई। इण्डोनेसियाको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो। खोज तथा उद्धार कार्य आज पनि जारी। र रूससँगको सम्बन्धको भविष्यप्रति उत्तर कोरियाका नेता किम आशावादी। अब समाचार विस्तारमा। अविरल वर्षापछि जाजरकोटमा आएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ। भेरी नगरपालिका दुई रिसाङमा आएको पहिरोमा अन्य दुईजना अझै हराइरहेका छन्। मृत्यु हुनेमा भेरी नगरपालिका दुई सालधाराका 52 वर्षीय केदार कार्की, सोही ठाउँकी 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्री रहेका सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका 70 वर्षीय भीम बहादुर कार्की र गैरी गाउँका 14 वर्षीय हरिश बिकको अवस्था अज्ञात छ भने घाइते मध्येका राम बहादुर र भद्र कलाको अवस्था गम्भीर रहेकोले उपचारका लागि नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि त्यसतर्फ परिचालन भई खोजी कार्य जारी छ। पहिरोले 8 घरमा क्षति पुगेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल बारामा पहिरोमा परिमृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु मारानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बरपुन मगरको सपफेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै 1 बालक बेपत्ता छन् भने दुईजना घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले काभ्रे प्लाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम, पश्चिम र संखुवा सभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी सवारी साधनको आवागमनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधनको आवागमन रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4 किलो पहिरो लिपिङमा सड़क भाँचिँदा उक्त सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तरको वर्षासँगै सड़क माथिबाट आएको पहिरोले सल्यानको राप्ती राजमार्ग अवरूद्ध भएको छ। आज बिहान कपुरकोट गाउँपालिका 4 अरिङ्गाले नजिकै पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अवरूद्ध सड़क सुचारू गराउन समन्वय भइरहेको प्रहरीले जनाएको छ। विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया शुरू गरेको छ। आयोगले पहिलो चरणमा करिब 30 जनाको समकक्षता निर्धारण गरेको छ। यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम शुरू गरेको आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर खड्ग बहादुर केसीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षे पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 वटै जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण, प्रशोधन र पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको एक रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रिकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 वटै जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 वटा बाली वस्तुमा 3 वटा सुपर जोन तथा 38 वटा जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,00 रूपियाँ बजेट विनियोजन भएको थियो।
जति विनियोजन भएको थियो त्यसको 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 वटा जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रिकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको छ।
कृषिमा आधारित जोन तथा सुपरजोन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसाय मा अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22 हजार किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नु पर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकार संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वयमा जोड़ दिएको छ। मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद व्यवस्थापन परिषदको सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्व तयारीका लागि विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता सेवा उपलब्ध गराउने तयारी थालेको छ। जिल्ला सदरमुकामसम्म आउजाउ गर्न असहज हुने नागरिकलाई लक्षित गर्दै प्रशासनले घर दैलोमै पुगेर नागरिकता प्रदान गर्ने तयारी गरेको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुरचौरी र इलाका प्रशासन कार्यालय मेलौली गरेर दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनु पर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई
सेवा प्रवाह गर्ने राज्यको नीति अनुरूप नै बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय मेलौरी र इलाका प्रशासन कार्यालय पुर्चौडी दुईटा इलाका रहेका छन् जहाँबाट नागरिकता नागरिकताको प्रतिलिपि राष्ट्रिय परिचय पत्र तथा साथै बजार अनुगमनका कामहरू शान्ति सुरक्षा पनि त्यहाँबाट नागरिकहरूले प्रभावकारी सेवा नै लिइरहनु भएको छ नजिकबाट सेवा लिनुभएको छ।
विगतमा कर्मचारी अभाव प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य शुरू भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ। इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटवाल
पुर्चौडी नगरपालिका र जिल्ला सैनिक पालिका पुर्चौडी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। उत्तम पुर्चौडी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
तल्लीसुरार बेल्टाको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिका तिनटै पालिका भएकोवटा यसले हालसम्म 1020 नयाँ नागरिकता जारी गरिएको 310 प्रतिविधि वितरण गरिएको छ 50 नागरिक गुनासो सम्बोधन र 4 बजार अनुगमन सम्पन्न भएको छ।
पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पूरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालका वरिष्ठ शिक्षाविद त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारत र भूटानका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धवदेलको 90 उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इण्डोनेसियाको फ्लोरेस द्वीपमा भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपदका पीड़ा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इण्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको बताउनु भएको हो। इण्डोनेसियामा हिजो गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। फ्लोरेस टापुको 15 किलोमिटर गहिराईमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार हिजो बिहान 5 7.7 म्याग्निच्युडको विनाशकारी भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य आज पनि जारी छ। भूकम्पले 900 भन्दा बढ़ी घरमा क्षति पुर्याएको छ भने त्यसमध्ये 100 भन्दा बढ़ी घरहरूमा गम्भीर क्षति पुगेको प्रारम्भिक रिपोर्टहरूले देखाएको अधिकारीहरूले बताएका छन्। ठूलो भूकम्पपछि 341 पटक पराकम्प मापन गरिएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले रूससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनु भएको छ। कोरियाली मुक्ति दिवसको 81 वार्षिकोत्सवका अवसरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई देश बीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको बताउनु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था केसीएनए ले जनाएको छ। किमले पुटिनको नेतृत्वमा रूसी सेना र जनताले आफ्नो सार्वभौमिकता सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रूस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। जापानको पूर्वी क्षेत्रमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षापछि आएको बाढ़ीमा परि आजसम्म 9 जनाको ज्यान गएको पुष्टि भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य जारी छ। वर्षाका कारण 1000 भन्दा बढ़ी घर डुबानमा परेको छ भने सड़क तथा रेल सेवा प्रभावित भएको छ। वर्षाका कारण त्यहाँ विद्युत आपूर्ति अवरूद्ध हुनुका साथै पहिरोको जोखिम बढ़ेको अधिकारीहरूले बताएका छन्। वर्षाले सबैभन्दा बढ़ी चिवा शहर प्रभावित भएको संचार माध्यमहरूले बताएका छन्। चिवाको एक मौसम मापन केन्द्रले 24 घण्टामा 30 सेन्टिमिटर अर्थात करिब 12 इन्च वर्षा मापन गरेको थियो। यो विगत 60 वर्ष यताकै अगस्त महिनाको सबैभन्दा ठूलो वर्षा भएको स्थानीयले बताएका छन्। अब मौसम। देशभर आज मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भने धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जाजरकोट पहिरोमा परि 3 जनाको मृत्यु, 2 जना अझै बेपत्ता, उद्धार तथा खोजी कार्य जारी। वर्षाले देशका विभिन्न राजमार्ग अवरूद्ध, यात्रामा सतर्कता अपनाउन प्रशासनको आग्रह। मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको परराष्ट्र मन्त्रीको भनाई। इण्डोनेसियाको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो। खोजी तथा उद्धार कार्य आज पनि जारी र रूससँगको सम्बन्धको भविष्यप्रति उत्तर कोरियाका नेता किम आशावादी। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।